नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। बच्चालाई होम ट्युसन पढाउने जागिर, तलब 3 करोड, 40 दिनसम्म किन नाचे यो सहरका मानिस, शरीरको तौल कम गर्ने कर्मचारीलाई बोनस, विश्वकै महँगो प्वाँक, कोभिडले गर्दा शुक्रकीट र जन्मिने सन्तानमा असर र रुखको पातमा भेटियो सुनको भण्डार। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौँ एउटा रोचक प्रसङ्ग, बच्चालाई होम ट्युसन पढाउने जागिर, तलब 3 करोड। 1 वर्षको बच्चालाई पढाउने तथा विभिन्न आनी बानी सिकाउने होम ट्युसन जस्तो कामका लागि हामी कहाँ कति पारिश्रमिक दिइन्छ होला? त्यो 10-20 हजार रुपियाँ मासिक हुन सक्छ। तर बेलायतमा भने 1 वर्षको बच्चालाई होम ट्युसन पढाउने व्यक्तिले करिब 3.5 करोड रुपियाँ पारिश्रमिक पाउनेछ। सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने यो यथार्थ घटना हो। बेलायतको 1 अर्बपति दम्पतिले आफ्ना बच्चाका लागि ट्युसन पढाउन 1,80,000 पाउन्ड पारिश्रमिक दिने गरी विज्ञापन निकालेका छन्। दर्शनमा प्रकाशित रिपोर्ट अनुसार एकजना महिलाले मम्स नेट नामक वेबसाइटमा बच्चाको निजी प्रशिक्षकको जागिरको लागि विज्ञापन सेयर गर्दै त्यसको शर्त तथा तलबसँग सम्बन्धित जानकारी समेत उल्लेख गरेकी छिन्। मम्स नेट एउटा यस्तो वेब प्लेटफर्म हो जसले योग्य व्यक्तिहरूलाई शिक्षणसँग सम्बन्धित जागिरहरू खोज्न सहयोग गर्दछ। मम्स नेटमा प्रकाशित त्यो विज्ञापनमा एउटा यस्तो जागिरका विषयमा जानकारी दिइएको छ जसमा एउटा परिवारलाई आफ्नो 1 वर्षको बच्चाका लागि निजी शिक्षकको आवश्यकता परेको उल्लेख गरिएको छ, जसमा नियुक्त हुने प्रशिक्षकले वार्षिक 1.8 करोड पाउन्ड स्टर्लिङ तलब पाउनेछ। त्यो विज्ञापन सेयर गर्ने महिला स्वयं पनि बच्चाको शिक्षकको योग्यताका शर्त र तलब सुविधा देखेर 3 छक परेकी छिन्। मम्स नेटमा जागिरका बारेमा बताउँदै ती महिलाले लेखेकी छिन्, मम्स नेटले एउटा स्वप्निल जागिरसँगै एक लिङ्क पोस्ट गरेको थियो, त्यसैले मैले त्यसमा क्लिक गरेँ र मैले अविश्वसनीय तलब देखेँ। त्यो जागिरको विज्ञापन उत्तरी लन्डनको एक परिवारका लागि गरिएको थियो। उनीहरूले आफ्नो बच्चालाई अङ्ग्रेजी जेन्टलम्यान बनाउनका लागि कुनै व्यक्तिको खोजीमा थिए। विज्ञापनमा उल्लेखित शर्त अनुसार बच्चा पढाउने प्रशिक्षक उच्च शिक्षाको योग्यता भएको हुनुपर्नेछ, साथै बच्चालाई कुनै पनि सांस्कृतिक पूर्वाग्रह हावी हुनुभन्दा अघि ब्रिटिस संस्कृति, मूल्य तथा सूक्ष्मतासँग परिचित गराउनुपर्नेछ। ती धनाढ्य बाबुआमाको उद्देश्य 1 वर्षको बच्चाको जन्मजात जिज्ञासा तथा आत्मसात गर्ने क्षमताको प्रयोग गर्नुका साथै उसलाई उच्च गुणस्तरीय ज्ञान तथा सिकाइ सुनिश्चित गर्नु हो। त्यो बच्चाको परिवार बहुभाषी परिवार हो। त्यो बच्चाको दाजुलाई 5 वर्षको उमेरदेखि मात्र लेखपढ सुरु गरेका कारण निकै ढिलो भएको महसुस गरेका उनीहरूले कान्छो बच्चाका लागि भने 1 वर्षको उमेरदेखि नै उत्तम शिक्षकको खोजी गर्न सुरु गरेका हुन्। बच्चाको शिक्षक बन्ने व्यक्ति एक आदर्श शिक्षक हुनुपर्नेछ, जोसँग व्यापक शब्दावली हुनुका साथै शब्दहरूको सही उच्चारण साथ बोल्नुपर्नेछ। साथै जागिरमा छनोट हुनका लागि विभिन्न भाषासँगै सङ्गीत सिद्धान्तको राम्रो ज्ञान पनि हुनुपर्ने बताइएको छ। साथै उसमा लर्ड्स, सङ्ग्रहालय, थिएटर, विम्बल्डन तथा टिकेनहेमका यात्रासँगै पोलो र डुङ्गा यात्राको विषयमा पनि अपेक्षित शिक्षा हुनुपर्नेछ। यति धेरै तलब लिएर पढाएको बच्चा इटन, सेन्ट पल्स तथा वेस्ट मिनिस्टर जस्ता प्रतिष्ठित स्कूलमा भर्ना पाउने अपेक्षा गरिनेछ। त्यो जागिरमा करिब 3.5 करोड वार्षिक तलबसँगै वर्षमा 4 हप्ताको बिदा र भ्रमणका लागि कार तथा चालक समेत उपलब्ध गराइनेछ। विश्व परिवेशमा अब राख्दैछौ एउटा ऐतिहासिक प्रसङ्ग। 40 दिनसम्म किन नाचे यो सहरका मानिस। सन् 1518 फ्रान्सको स्ट्रासबर्ग सहरमा एउटा अचम्मको घटना भयो। त्यो घटनालाई डान्सिङ प्लेगको नामले चिन्ने गरिन्छ। सहरमा एक दिन फ्राउ ट्रोफिया नामकी महिला अचानक सडकमा गएर नाच्न थालिन्। उनी सडकमै लगातार धेरै दिनसम्म नाचिरहिन्। त्यसपछि बिस्तारै सयौं मानिसहरू उनको पछि लागेर सडकमा गएर नाच्न थाले। त्यसरी नाचिरहँदा उनीहरूका खुट्टा रगताम्य भए, शरीर गल्यो, तर पनि उनीहरूले नाच रोकेनन्। लगातार करिब 40 दिनसम्म उनीहरू सडकमा नाचिरहे। त्यति लामो समय नाच्दै नाच्दै कतिपयले त ज्यान नै गुमाए। अहिलेसम्म पनि फ्रान्सको त्यो घटना कलाकार र लेखकहरूको लागि आकर्षणको विषय बनेको छ। यसै घटनाबाट प्रभावित भएर धेरै किताब, कथा र एल्बम बनेका छन्। सन् 2022-13 मेमा आएको फ्लोरेन्स प्लस द मेसिन ब्यान्डको डान्स फिभर नामक एल्बम निकै चर्चित भयो। त्यस्तै मेलवुड हाग्रेबले लेखेको द डान्स ट्री शीर्षकको उपन्यास पनि यही घटनाबाट प्रेरित छ। आखिर किन भयो यस्तो घटना? सयौं मानिसहरू सडकमा 40 दिनसम्म मरुन्जेल नाचेको त्यो घटनालाई त्यस समय धेरै मानिसले भगवानको श्राप वा खराब आत्माको प्रभाव भएको दावी गरेका छन्। कतिपयले यसरी नाच्ने मानिसलाई चर्चमा लैजाने तथा रातो जुत्ता र क्रस दिने काम गरे भने कतिपयले झन बढी नचाउनका लागि बाजागाजा समेत बजाइदिए। नाचिरहेका ती मानिसलाई शान्त पार्नका लागि गरिएका कुनै पनि उपायको प्रभाव देखिएन। पछि प्रसिद्ध चिकित्सक पैरासेल्ससले त्यो दैवी कारण नभई मानसिक रोग भएको ठहर गरे। उनका अनुसार मानिसको कल्पना शक्ति यति बलियो हुन्छ कि रोग झैँ एक सहरबाट अर्को सहरसम्म फैलन सक्छ। पछि धेरैले यसलाई मानसिक महामारी अर्थात् मास हिस्टेरिया भएको पनि ठहर गरे। तर डान्सिङ प्लेगको वास्तविक कारण अझै रहस्यमय छ। केही मानिसले यसलाई विषाक्त खानाको असर, फुड पोइजनिङ भनेका छन् भने कोहीले सामूहिक मानसिक रोग पनि भनेका छन्। अचम्मको कुरा त के छ भने त्यो नाच्ने प्रकोप अचानक सुरु भयो, हरेक उमेरका मानिसलाई असर गर्यो र फेरि रहस्यमय तरिकाले आफै समाप्त पनि भयो। त्यसबेला स्विस डाक्टर पेरासेल्ससले लेखे अनुसार सुरुमा एकजना महिला ट्राउ ट्रोफियाले आफ्ना पतिलाई लज्जित बनाउनका लागि नाच्न सुरु गरेकी थिइन्। तर पछि उनकै सिको गर्दै सयौं महिला, पुरुष तथा हरेक उमेर समूहका मानिसहरू सडकमा झुम्मिएर नाच्न थाले र कतिपयका लागि त्यही नाच्ने आत्मघाती साबित हुनु अनौठो बन्यो। त्यसै गरी डान्सिङ प्लेगको कारणबारे सबैभन्दा ठूलो सिद्धान्त भनेको विषालु रोटीको सिद्धान्त नै हो। त्यति बेला मानिसहरूले एयरगोट नामको ढुसी लागेको रोटी खाएका थिए भन्ने अनुमान गरिएको छ। एयरगोटले मानिसमा अनौठो मति भ्रम सिर्जना गर्दछ, जसबाट मानिसहरूले गलत चिज देख्न थाल्छन्, शरीरमा झट्का लाग्न थाल्छ र पटक पटक अनियन्त्रित हरकत गर्न थाल्छन्। त्यो असर LSD नामक लागु औषध जस्तै हुन्छ। सहरका मानिसहरूले एयरगोट ढुसी भएको रोटी खाएका हुनाले नै त्यो ढुसीमा भएको विषले मानिसहरू अधीर भएर नाच्न थालेको दावी यस सिद्धान्तमा गरिएको छ। यो सिद्धान्तमा गरिएको दावीमा बल पुग्नुका केही कारणहरू छन्। त्यति बेला त्यो सहरका मानिसहरूले रोटी धेरै खाने गर्थे, साथै एयरगोटका लक्षण डान्सिङ प्लेगसँग मिल्दोजुल्दो थिए। युरोपका विभिन्न ठाउँमा यस्तै घटना भएको छ जसलाई एयरगोट लागेको रोटीसँग जोडिएको पाइन्छ। विश्व परिवेशमा राख्दैछौ एउटा अनौठो प्रसङ्ग। शरीरको तौल कम गर्ने कर्मचारीलाई बोनस। कुनै कम्पनीले नाफा कमाउँदा त्यसको केही हिस्सा कर्मचारीहरूलाई बोनसको रूपमा बाँड्ने गर्छन्। तर चीनमा भने एउटा कम्पनीले शरीरको ओजन घटाए बापत आफ्ना कर्मचारीहरूलाई बोनस दिएको छ। कर्मचारीहरूलाई मोटोपना घटाउनका लागि प्रोत्साहित गर्न भन्दै यो कम्पनीले $1,40,000 बराबरको रकम बोनस बाँडेको हो। कम्पनीको यो अफर चिनिया सोसल मिडियाहरूमा निकै चर्चामा छ। यो अफर अन्तर्गत एकजना कर्मचारीले 90 दिनमा 20 केजी भन्दा धेरै ओजन कम गरेर 20,000 युआन बोनस प्राप्त गरेका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार सेन्जेन स्थित प्रविधि कम्पनी अर्सी भिजन इङ्कले यो घोषणा गरेको हो। मिलियन युआन वेट लस च्यालेन्ज नामक वार्षिक कार्यक्रमले निकै चर्चा कमाएको छ। आम रूपमा इन्स्टा 360 नामले चिनिने यो कम्पनीले यस्तो कार्यक्रम वर्षेनी चलाउने गर्दछ। यो कार्यक्रमको उद्देश्य कर्मचारीहरूलाई नियमित व्यायाम गर्न र सन्तुलित आहारको माध्यमबाट स्वस्थ जीवनशैली अप्नाउनका लागि प्रेरित गर्नु हो। कम्पनीका सबै कर्मचारीहरूले त्यो अभियानमा नाम दर्ता गरेर भाग लिन सक्ने बताइएको थियो। शरीरको वजन न्यूनतम आधा केजी घटाए बापत 500 युआन अर्थात् करिब $70 दरले नगद पुरस्कार बोनस कम्पनीले दिएको छ। रोचक त के छ भने त्यो च्यालेन्जमा जरिवानाको प्रावधान पनि रहेको छ। जो प्रतियोगीले शरीरको वजन घटाउनुको साटो पुनः बढाउनेछन् उनीहरूले प्रति किलो वजन वृद्धिका लागि 800 युआन जरिवाना तिर्नुपर्नेछ। यद्यपि अहिलेसम्म यस्तो जरिवाना लगाइएको भने छैन। त्यसै गरी शरीरको वजन घटाउने यो प्रतियोगितामा पछिल्लो जेनजी पुस्ताका कर्मचारी झी याकीले 3 महिनाभित्र 20 केजी वजन कम गरेर 20,000 युआन नगद पुरस्कार र वजन घटाउने च्याम्पियनसिपको उपाधि जितिसकेका छन्। आफू सो च्याम्पियनसिपका बेला अनुशासित रहेको र खानपानमा निकै ध्यान दिनुका साथै दैनिक 1.5 घन्टा व्यायाम गरेको उनले बताएका छन्। झीले ग्रुप च्याटमा वजन घटाउने विधि पनि सेयर गरेका छन् ताकि अन्य सहकर्मीहरूलाई प्रेरित गर्न सकियोस्। चिनिया अभिनेता किन हावले 15 दिनमा 10 केजी वजन कम गर्नका लागि प्रयोग गरेको विधि नै झीले अवलम्बन गरेका थिए। त्यसमा दिनहुँ केवल सोयाको दुध मात्रै पिउने, दोस्रो दिन मकै खाने, तेस्रो दिन फल र त्यसपछिका दिनमा पालै पालो प्रोटिन तथा सागपात खाने गरिन्छ। सन् 2022 कम्पनीले यस्तो प्रतियोगिता 7 पटक आयोजना गरिसकेको छ। यसमा कुल पुरस्कारको रूपमा करिब 20 लाख युआन अर्थात् $280,000 वितरण गरिसकिएको छ। अघिल्लो वर्ष मात्रै 900 जना कर्मचारीले यसमा भाग लिएका थिए। सामूहिक रूपमा 950 केजी वजन कम गरेर नगद पुरस्कारको रूपमा 10 लाख युआन बाँडिएको थियो। कम्पनीका एकजना प्रतिनिधिका अनुसार यो प्रतियोगिताको माध्यमबाट कर्मचारीहरूमा स्वस्थ जीवनशैली र कल्याणलाई बढावा दिनु प्रमुख उद्देश्य रहेको छ। यसले कर्मचारीहरूलाई जीवनमा नयाँ उत्साहसँग जोडिने र काम गर्नका लागि एक सकारात्मक प्रोत्साहनको काम गर्दछ। त्यो कम्पनीले चलाएको यो अभियान चीनको एक व्यापक राष्ट्रिय अभियानसँग मेल खान्छ। चीनले सन् 2024 जुनमा वजन घटाउने वर्षको सुरुवात गरेको थियो। चीनको राष्ट्रिय स्वास्थ्य आयोग र अन्य 16 विभागहरूले संयुक्त रूपमा सो त्रिवर्षीय अभियान सुरु गरेका हुन्। यसको उद्देश्य फिटनेसलाई बढावा दिनु र देशमा अधिक वजन तथा मोटापाको बढ्दो दरमाथि अङ्कुश लगाउनु रहेको छ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौँ एउटा मिठो गीतबाट।
खसौली जवान साथी र कति बसौली हाँसी लाउली पछि ठक्कर खाँदा पु चल पौली तान्सी खसौली जवानी साथी र कति बसौली नदी पाया पहलौको हो सुनामय देखि माया झलाला तान्सी खस्यौली जवान साँचेर कति बसौली तिम्रो माया छ एकातिर व्यर्थी माया बिछाउँछु म तिर तान्सी खस्यौली जवान साँचेर कति बसौली छायाकातिर व्यर्थी माया बिछाउँछु म तिर तान्सी खस्यौली जवान साँचेर कति बसौली उले सुनामय म घुचु मायाले तान्सी घमाइल जता निर्भया उतै रमाइल धानको बाल म स्याङ्ली चेलीको धनै जवन बाइली खेलीको तान्सी घमाइल जता निर्भया उतै रमाइल स्याली जालीको धनै जवन बाइली खेलीको तान्सी घमाइल जता निर्मया उतै रमाइल जता निर्मया उतै रमाइल।
यो साङ्गीतिक सौगातपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ रेडियो नेपालको यो कार्यक्रम विश्व परिवेशमा। र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग, अबको प्रसङ्ग रोचक रहेको छ। विश्वकै महँगो प्वाँक, चराको शरीरबाट झरेको प्वाँखको मूल्य कति पर्ला? न्युजिल्यान्डमा चराको एउटा प्वाँख 40 लाख रुपियाँ भन्दा धेरै मूल्यमा बिक्री भएको छ। लोप भइसकेको हुइया नामक चराको एउटा दुर्लभ तथा संरक्षित प्वाँख 46,000 नेदरल्यान्ड डलरमा लिलाम भएको हो। त्यससँगै यो प्वाँख विश्वकै महँगो प्वाँख बनेको छ। न्युजिल्यान्डको रैथाने रहेको त्यो चरा 20औं शताब्दीको सुरुवातमै लोप भएको थियो। युरोपेलीहरू न्युजिल्यान्डमा आएर बस्न थाल्ने बेला नै दुर्लभ बन्दै गएको त्यो चराको प्वाँखका लागि त्यसको शिकार गर्ने चलन बढेसँगै अन्ततः चरा लोप भएको थियो। त्यो चराको प्वाँख सङ्कलकहरूका माझ निकै मूल्यवान मानिन्छ। त्यसैले लोप भइसकेको हुइया चराको प्वाँख कीर्तिमानी मूल्यमा बिक्नु नौलो भएन। लिलामकर्ताले त्यो प्वाँख 3,000 डलरसम्ममा लिलाम हुन सक्ने अपेक्षा गरेका थिए, तर लिलाम बराबरमा त्यो प्वाँख 28,365 अमेरिकी डलर बराबरको मूल्यमा बिक्री भयो। न्युजिल्यान्डमा लोप भइसके पनि हुइया चरालाई निकै विशेष मानिन्छ। मानिसहरूले यसलाई विभिन्न कोणबाट व्याख्या गर्दछन्। न्युजिल्यान्डको माओरी आदिवासी समुदायले यो चराको प्वाँखलाई सांस्कृतिक तथा आध्यात्मिक रूपमा निकै महत्त्वपूर्ण मान्दछन्। आदिवासी समुदायका नाइकेले त्यो चराको प्वाँख शिरमा सिउरिन्छन्। रोचक त के छ भने विश्वकै सबैभन्दा महँगो यो प्वाँखको ओजन जम्मा 9 ग्राम मात्रै छ। त्यसैले यो सुनभन्दा कयौँ गुणा महँगो चिज बनेको छ। विश्व परिवेशमा अब राख्दैछौँ एउटा अनुसन्धानको प्रसङ्ग। कोविडले गर्दा शुक्रकीट र जन्मिने सन्तानमा असर। कोविड-19 महामारीले विश्वभर ठूलो आर्थिक तथा मानवीय क्षति पुर्यायो। कोरोनाका कारण लाखौँ मानिसको मृत्यु पनि भयो। कोरोना भाइरसले केवल मानिसको ज्यान मात्रै लिएन, शुक्रकीटमा पनि गम्भीर असर पुर्याउने तथ्य फेला परेको छ। मुसामा गरिएको एउटा नयाँ अध्ययन अनुसार कोभिड संक्रमणले भाले मुसाको शुक्रकीटलाई बदलिदिन्छ, जसका कारण उसको नयाँ सन्तानमा एन्जाइटी बढ्छ। यो महामारी लामो समयसम्म चल्दाको परिणाम हुन सक्छ, जसले आगामी पुस्तालाई प्रभावित गर्नेछ। अस्ट्रेलियाको मेलबर्न स्थित फ्लोरी इन्स्टिच्युट अफ न्युरो साइन्स एन्ड मेन्टल हेल्थका वैज्ञानिकले यो नयाँ खोज गरेका हुन्। यस सम्बन्धी शोधपत्र नेचर कम्युनिकेसन जर्नलमा छापिएको छ। मुसामा कसरी गरियो परीक्षण? शोधकर्ताका अनुसार सुरुमा भाले मुसालाई कोभिड भाइरसबाट संक्रमित पारियो, त्यसपछि त्यो संक्रमित भाले मुसालाई स्वस्थ पोथी मुसासँग भेट गराइयो अनि ती मुसाको संसर्गबाट पैदा भएको बच्चाहरूको स्वास्थ्य तथा व्यवहार जाँचियो। शोधकर्ता एलिजाबेथ क्लेमेनका अनुसार संक्रमित पिताका बच्चाहरूमा चिन्तायुक्त व्यवहार बढी देखियो, जबकि स्वस्थ पिताका बच्चामा चाहिँ त्यस्तो व्यवहार देखिएन। संक्रमित भाले मुसाका सबै बच्चाहरूमा त्यस्तो प्रभाव देखिएको थियो। अझ पोथी बच्चाको मस्तिष्कको हिप्पोक्याम्पस नामक भागका कतिपय जिनको गतिविधिमै परिवर्तन आयो। मस्तिष्कको सो भागले भावनाहरूलाई नियन्त्रण गर्दछ। वैज्ञानिक क्यारोलिना गुबर्टका अनुसार त्यो बदलाव एपिजेनेटिक इन्हेरिटेन्स वंशानुगत तर डिएनएमा परिवर्तन बिनाको तथा मस्तिष्कको विकासमा हुने गडबडीबाट उत्पन्न हुन सक्छ, जसले चिन्तामा वृद्धि गर्दछ। साथै दीर्घकालीन असरको चेतावनी पनि दिइएको छ। यो यस्तो खालको पहिलो अध्ययन हो जसले कोभिड संक्रमित पिताबाट जन्मिएका बच्चाहरूमा दीर्घकालीन असर पर्न सक्ने देखाउँछ। कोभिड भाइरसले पिताको शुक्रकीटको आरएनएमा परिवर्तन ल्याइदिन्छ, जसले मस्तिष्कको विकाससँग सम्बन्धित जिनलाई नियन्त्रण गर्दछ। प्रमुख शोधकर्ता एन्थनी हेननका अनुसार यो अध्ययनले कोभिड महामारीको असर आगामी पुस्ताहरूमा समेत पर्न सक्ने देखाएको छ। यद्यपि यो अध्ययन मुसामा गरिएको हो र मानिसमा थप अध्ययन गर्न बाँकी नै छ, तथापि यदि यो मानिसमा पनि लागू भएको खण्डमा विश्वभरका लाखौं बच्चा र उनीहरूका परिवार यसबाट प्रभावित हुने हेनन बताउँछिन्। उनका अनुसार यो सार्वजनिक स्वास्थ्यका लागि ठूलो खतरा हो। स्मरण रहोस्, सन् 2020 सुरुवात भएको कोभिड महामारीबाट विश्वमा 70 लाख भन्दा धेरै मानिसको मृत्यु भएको थियो। महामारीले मानसिक स्वास्थ्यलाई पनि नराम्रोसँग प्रभावित गर्यो। यसबाट युवा वर्ग सबैभन्दा धेरै पीडित भए, किनकि लकडाउनले उनीहरूको सामाजिक जीवन खोस्यो। सन् 2023 नेचर ह्युमर बिहेभियर जर्नलमा 15 देशका 40 शोधहरूको समीक्षा गरिएको थियो, जस अनुसार कोभिडका बेला भएको विद्यालय बन्दबाट बालबालिकाको पढाइमा परेको असर अझै पनि कायमै छ। बालबालिकाहरूले त्यो खाडल पूर्ति गर्न सकेका छैनन्। पछिल्लो अध्ययनले कोभिड केवल तत्कालीन क्षति मात्र नभई यसले पुस्तौंसम्मलाई प्रभावित गर्न सक्ने देखाएको छ। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौ। यो अनौठो प्रसङ्ग रहेको छ। रुखको पातमा भेटियो सुनको भण्डार। क्रिसमस ट्रीलाई सजाउनका लागि विभिन्न खालका गहनाहरू भिराएको त हामीले देखेकै छौँ, तर के क्रिसमस ट्री जस्तै एक सुईपाते रुख अर्थात् स्प्रुसका तिखा पातमा साँच्चीकै सुन लुकेको हुन्छ भन्ने कुरा तपाईँलाई थाहा छ? हालैको अध्ययनले नर्वेमा स्प्रुस नामक वनस्पतिका तिखा पातहरूमा सूक्ष्म कण न्यानो पार्टिकल्सका रूपमा सुन हुने तथ्यको खुलासा गरेको छ। फिनल्यान्डका वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार पाइसिया एबिस वैज्ञानिक नाम भएको त्यो वनस्पतिले ब्याक्टेरियाको सहयोगमा जराबाट पानीसँगै सुनका कणहरू पनि सोसेर लिन्छ। इन्भाइरोमेन्टल माइक्रोबायोम जर्नलमा प्रकाशित त्यो शोध अनुसार यो तथ्यको खुलासा भएको हो। वैज्ञानिकहरूले फिनल्यान्डको उत्तरी क्षेत्रमा रहेको युरोपकै ठुलो किटिला नामक सुनखानी आसपासका स्प्रुस वनस्पतिहरूको अध्ययन गरेका थिए। त्यसक्रममा 23 वनस्पतिबाट 138 सुईपातको नमुना लिइएको थियो। अध्ययनका क्रममा 4 रुखका सुईपातमा सुनका सूक्ष्म कण फेला परे। ती कण यति सूक्ष्म थिए कि त्यो 1 मिलिमिटरको 1 लाख भाग हो। फिनल्यान्डको ओउलु विश्वविद्यालयकी वातावरण शास्त्री समेत रहेकी अध्ययनकी प्रमुख लेखिका केसा लेहस्माका अनुसार रुखको भित्र रहने ब्याक्टेरिया तथा अन्य सूक्ष्म जीवहरूले सुनलाई एकत्रित गर्नमा सहयोग गर्दछन्। ती ब्याक्टेरियालाई एन्डोफाइट्स भनिन्छ। यी वनस्पतिको भित्र रहने लाभकारी जीव हुन् जसले रुखको हर्मोन बनाउँछन् र पोषक तत्त्व शोषणमा सहयोग गर्दछन्। रुखमा कसरी जम्मा हुन्छ त सुन? बोट बिरुवाले जराबाट पानी सोस्छ, माटोमा घुलेको सुन पानीसँगै आउँछ, तर सुन वनस्पतिका लागि विषाक्त हुन्छ, त्यसैले वनस्पतिले त्यो सुनलाई पातका सुईमा जम्मा गर्न चाहँदैन। त्यसबेला एन्डोफाइट ब्याक्टेरिया काम आउँछ। ती ब्याक्टेरियाले बायोमिनरलाइजेसन प्रक्रियाबाट सुनका कणहरूलाई छुटाउँछन्। बायोमिनरलाइजेसन यस्तो प्रक्रिया हो जसमा जीवहरूले आफ्ना तन्तुमा खनिज बनाउँछन् र नियन्त्रण गर्दछन्। ब्याक्टेरियाले सुनका कणलाई घेरेर बायोफिल्म बनाउँछन्। त्यो बायोफिल्म सुगर र प्रोटिनबाट बनेको हुन्छ जसले वनस्पतिभित्र ब्याक्टेरियालाई सुरक्षित राख्दछ। अध्ययनको क्रममा सुनयुक्त सुईपातमा क्युटी ब्याक्टेरियम र कोरिने ब्याक्टेरियम जस्ता ब्याक्टेरियाको संख्या कम पाइएको थियो। साथै अरू अध्ययनमा पनि अधिक धातुयुक्त वनस्पतिमा ब्याक्टेरियाको विविधता कमी रहने पाइएको छ। ब्याक्टेरियाले सुनलाई कम विषाक्त बनाउनका लागि यस्तो गर्दछ। पातबाट सुन निकाल्न कति सम्भव छ त? शोधकर्ताहरूका अनुसार सुईपातमा सुन यति धेरै कम हुन्छ कि रुख काटेर त्यसबाट सुन निकाली धनी बन्नु असम्भव हुन्छ। तर यो खोज वास्तवमा सुनको खोजीको क्षेत्रमा निकै उपयोगी भएको बताइएको छ। वैज्ञानिकहरूका अनुसार रुखका पातहरूमा यस्ता ब्याक्टेरियाको खोजीले सुनखानी पत्ता लगाउन सहज हुनेछ। शोधकर्ता लेहेस्माका अनुसार ती ब्याक्टेरियाहरूको अध्ययन खानी कम्पनीहरूका लागि निकै उपयोगी हुन्छ। यो अध्ययनले प्रकृतिमा ब्याक्टेरियाहरू कति धेरै चमत्कारी छन् भन्ने पनि देखाएको छ। रुखले माटोबाट धातुलाई सोसेर पर्यावरणलाई सफा राख्दछ। यसबाट खानी उद्योगमा नयाँ प्रविधि प्राप्त हुन सक्छ। त्यसै गरी यो खोजले कुनै पनि सानो जीवले ठूलो रहस्योद्घाटन पनि गर्न सक्छ भन्ने तथ्य उजागर गरेको छ। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौँ। तपाईँहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हस्त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते। माया भेटै भयो सिङ्कलैको बजारैमा एनी बनिलाई मोहनीले सानो गीत घुमिन छ नजरैमा ओनी बनिलाई मोहनीले सानो गीत घुमिन छ नजरैमा ओनी भेट्न आऊ।